यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। काठमाण्डुको नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनअपेक्षा अनुरूप काम गर्न नसकिएको विषयलाई दलहरूले गम्भीर रूपमा लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। नेपाल विश्वविद्यालय विधेयक 2081 प्रतिनिधि सभाबाट पारित र भियतनामको समुद्री आँधी यागीका कारण मर्नेको संख्या 60 नाग्यो।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको कामकाजको समीक्षाका साथै समसामयिक विषयहरूमाथि शीर्ष नेताहरूबीच छलफल भइरहेको हो। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ लगायत नेताहरू सहभागी रहनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डुका नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जाने बताउनु भएको छ। उपत्यका सड़क विस्तार पीड़ित संघर्ष समिति तथा खोला मापदण्ड सरकार समूहका संयोजक सुमन सायमी सहितको टोलीको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने प्रश्न पार्नुभयो। आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटमा प्रधानमन्त्री ओलीले नेपाली संस्कृति एकता र मित्रताको संस्कृति भएको बताउनुभयो। प्रतिनिधि सभाले नेपाल विश्वविद्यालय विधेयक 2081 पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै मन्त्री भट्टराईले सूचना प्रविधिको विस्तारसँगै नवीनतम विषयहरू आइरहेको समयमा मौलिक विषयको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले अन्तर विधात्मक अवधारणाको विधातर्फ गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि उपत्यका बाहिर विश्वविद्यालय र केन्द्रीय कार्यालय रहने गरी विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 सभामा पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ी पहिरो प्रभावित क्षेत्रको बस्ती स्थानान्तरण गर्नुपर्ने, जोखिम न्यूनीकरणका लागि समयमा नै ध्यान दिनुपर्ने, बाढ़ी पहिरोले क्षति पुर्याएका सड़क पुल लगायतका पूर्वाधारको पुननिर्माणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जाजरकोटको भूकम्प प्रभावित बाढ़ीका कारण थप समस्यामा परेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै तत्काल बस्ती स्थानान्तरण गर्न र जनताका समस्या समाधान गर्न आग्रह गर्नुभयो। सांसदहरूले सर्वोच्च अदालतले बागमती लगायत उपत्यका खोला नजिकका 20-20 मिटरसम्मको संरक्षण हटाउन गरेको आदेशले उपत्यका धेरै मानिसको निजी सम्पत्ति जाने र सुकुम्बासी बन्ने भन्दै त्यसको पुनरावलोकन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले बाँकेको नरैनापुर लगायतका स्थानमा झाडापखालाबाट अझै पनि मानिसको मृत्यु भइरहेको र त्यसको न्यूनीकरण गर्न नसकिएको भन्दै स्वास्थ्य शिविर सञ्चालन गर्न, मृतकका परिवारमा राहत उपलब्ध गराउन र सचेतना फैलाउन माग गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधान सेनापति अशोक राज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शर्मालाई सो दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ 12 गते प्रधान सेनापति पदमा आजबाट लागू हुने गरी नियुक्त गर्नु भएको थियो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनैतिक उपलब्धि हासिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासको कारण भएको बताउनु भएको छ। बीपी ट्रस्टद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन भएको बताउनुभयो। राष्ट्रपति पौडेलले बीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिए स्मरण गर्नुभयो। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन बीपीले अघि सार्नु भएको कल्याणकारी राज्यको अवधारणा, सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आदर्श राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा जननायक बीपी कोइराला स्मृति ट्रस्ट बीपी ट्रस्टद्वारा हरेक वर्ष प्रदान गरिने साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई 1,01,000 राशि र बीपीको आदर्श मूल्य मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई 51,000 रूपियाँ राशिको पुरस्कार प्रदान गरिएको थियो। बीपी कोइरालाको 111 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको 1971 भदौ 24 गते जन्म भएको थियो। राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्तीका अवसरमा आज बीपी संग्रहालय सुन्दरीजलमा आयोजित साहित्यिक महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बीपी कोइरालाको सोच चिन्तनलाई पूर्ण रूपले अनुसरण गरी पार्टीलाई अझ बढ़ी सुदृढ़ बनाउनुपर्ने बताउनुभयो। सभापति देउवाले बीपीले प्रजातन्त्रका लागि गर्नुभएको संघर्षबाट पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताउनुभयो। बीपी कोइरालाले प्रजातन्त्र स्थापना र नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई देशव्यापी रूपमा प्रचार प्रसार गरी कंग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। कंग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र संघर्ष, शान्ति, साहित्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बीपी कोइराला स्थापित हुनुभएको बताउनुभयो। नेपालमा विकासको प्रारम्भिक खाका कोर्नुभएका बीपीले सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढ़ाउनु भएको महामन्त्री शर्माले स्मरण गर्नुभयो। प्राध्यापक कृष्ण खनालले चेतनाको बिम्बका रूपमा बीपीले काम गर्नुभएको उल्लेख गर्नुभयो। बीपी जयन्तीका अवसरमा आज सुन्दरीजलमा साहित्यिक महोत्सवसँगै निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिनुभयो। काठमाडौँ मुगलिन सड़क खण्डमा आज दिउँसो पहिरो जाँदा सड़क अवरूद्ध भएको छ। काठमाडौँ मुगलिन सड़क खण्ड अन्तर्गत सुरुङ मार्ग आसपासमा पहिरो जाँदा सड़क अवरूद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले सरकारले राजदूत नियुक्तिका लागि सिफारिश गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताउनु भएको छ। संसदीय सुनवाई समितिको आजको बैठकमा मन्त्री डाक्टर देउवाले राजदूत नियुक्तिका लागि सिफारिश गर्दा सकभर समावेशी नै बनाउने प्रयास गरेको भए पनि केही प्रश्न उठेको भन्दै संसदीय सुनवाई समितिको सुझाव र निर्देशनलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री डाक्टर देउवाले यसपटक महिलालाई प्राथमिकता दिएको भए पनि पर्याप्त भएन भन्ने कुरा आएकाले यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने र अब हुने राजदूतको नियुक्ति समावेशी नै हुने बताउनुभयो। छलफलमा सांसदहरूले विभिन्न देशका लागि 17 राजदूतको सिफारिश हुँदा समेत समानुपातिक समावेशी रूपमा सिफारिश हुन नसकेको, मधेसी, दलित, मुस्लिम लगायतका समुदायको प्रतिनिधित्व हुन नसकेको, संविधान कार्यान्वयनमा ध्यान नदिइएको विषयमा परराष्ट्र मन्त्रीसँग प्रश्न गर्नुभएको थियो। सांसदहरूले राज्यका हरेक निकायका नियुक्तिमा समानुपातिक समावेशितालाई ध्यान दिन, राजदूत नियुक्ति गर्दा कूटनीतिक सिप, क्षमता र योग्यता मूल्यांकन गर्न तथा सरकार फेरिएपछि राजदूत फेर्ने विषयले कूटनीतिमा असर पर्ने भन्दै काम र क्षमता मूल्यांकन गरी समय थप्ने लगायतका विषयमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। गत साउन 14 गते सरकारले विभिन्न 17 देशका लागि राजदूतहरूको नाम सिफारिश गरेको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी क्षेत्रको विकासका लागि आवश्यक ऐन बनाउने विषयमा सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले शहरी विकास विभागको 9 बुधे ज्ञापन पत्र बुझ्नुहुँदै उपप्रधानमन्त्री सिंहले आवश्यक ऐन निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले शहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले इन्द्र जात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनु भएको छ। इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा आज सरकारवाला निकायसँग छलफल गर्नुहुँदै मन्त्री पाण्डेले इन्द्र जात्राको अक्षय कोषलाई 5 करोड़बाट बढ़ाएर 15 करोड़को बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो। उहाँले इन्द्र जात्रासँग सरकारका विषय अन्तर मन्त्रालय र 3 वटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गर्नुभयो। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसदका 2 ठूला दलबीचमा गठबन्धन भएको बताउनु भएको छ। आज नेपाल प्रेस युनियन डडेलधुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहनुभएका उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस एमाले बीच सहकार्य भएको उल्लेख गर्नुभयो। नयाँ सरकार गठनपछि विस्तारै मुलुकको आर्थिक गतिविधि चलायमान हुँदै गएको प्रवक्ता महतले बताउनुभयो। प्रवक्ता महतले 111 बीपी जयन्तीका अवसरमा डडेलधुरामा आयोजित मुलुकको समृद्धिमा युवाको भूमिका विषयक प्रशिक्षण कार्यक्रमको आजै उद्घाटन गर्नुभएको छ। रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढ़ी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो। कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो इभ्यालुएसनको प्रणालीलाई चेन्ज गर्छु, मलाई यसमा सहयोग गर्नुहोस्, नरोक्नुहोस्। म अबको लेखा प्रशासनलाई सहजीकरणको भूमिकाको लागि अग्रसर हुन निर्देशन गर्छु। हामीले प्रदेश प्रसारण केन्द्रलाई स्रोत साधन सम्पन्न सहित दक्ष जनशक्ति सहित अधिकार सहित त्यसलाई अझ विस्तार गर्न एउटा प्लानिङमा जानेछौ। यसका रणनीतिहरू छन्, व्यापार महाशाखाले प्रदेश प्रसारण केन्द्रको सरकार र स्थानीय तहसँग कसरी स्रोत लिने भन्ने प्रस्ताव ल्याउँछ। कैयौं रणनीतिक स्ट्राटेजिक प्लानहरू त मैले बनाइसकेका छु र प्राविधिक इन्जिनियरिङ प्रशासन सबैले सहयोग गरेर प्रदेश प्रसारण केन्द्रलाई मजबूत बनाउनुपर्छ।
कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्न सक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो। प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोत साधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो। कार्यक्रममा रेडियो नेपाल संचालक समितिका सदस्य तिलकजन बुढाथोकीले रेडियो प्रसारणलाई वर्तमान प्रविधि सुहाउँदो बनाई सबैको मन जित्ने गरी सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्था र नागरिक प्रतिको दायित्वलाई आत्मसात गर्दै नयाँ नेतृत्व अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक द्वय चन्द्रभूषण लाल दास र कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुन गइरहेको रेडियो नेपालले अहिले पनि त्यस अनुरूपको दायित्व निर्वाह गरिरहेको बताउनुभयो। भेरी अस्पताल नेपालगंजमा पहिलो पटक नाकको पुवाल मार्फत दूरबीन विधिद्वारा पिट्युटरी ब्रेन ट्यूमरको शल्यक्रिया सफलतापूर्वक गरिएको छ। पश्चिम नेपालको प्रेषण अस्पतालको रूपमा रहेको भेरीमा जटिल खालको पिट्युटरी ब्रेन ट्यूमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको पुवालमा दूरबीन छिराएर शल्यक्रिया गरिएको हो। न्यूरो सर्जन डाक्टर सुबोध गौतम र ईएनटी सर्जन डाक्टर सुगन श्रेष्ठको नेतृत्वको टोलीले बर्दियाको गुलेरिया नगरपालिका वडा नम्बर 12 भैसाहीकी 50 वर्षीय सुपनी थारूको सफलतापूर्वक शल्यक्रिया गरेको हो। यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुर्लभ तथा जटिल शल्यक्रिया मान्ने गरिन्छ। मध्य प्रदेशका जिल्लाहरूमा यसपटक समयमा नै रासायनिक मल उपलब्ध हुँदा किसानहरू खुशी भएका छन्। रासायनिक मलसँगै सिंचाईको समेत व्यवस्था भएपछि मध्यको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन बढ़ने अनुमान गरिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
वर्षा पनि पटक पटक भइरहेको र रासायनिक मलको उपलब्धता भएका कारणले धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। मध्य प्रदेशका 8 जिल्लामा 574,360 हेक्टर कृषि योग्य भूमि मध्ये 386,150 हेक्टरमा धान खेती हुने गरेको छ। यस पटक धानका लागि वर्षा र मल पनि उपलब्ध भएका कारणले उत्पादन बढ्ने बताउँदै जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 19 का अगुवा किसान महेन्द्र यादव ले
एकदम ठिक छ, पर्याप्त छ।
उनी मात्र होइन, धनुषाको हंसपुर नगरपालिकाका अगुवा किसान भूप नारायण यादवले गत वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सहज भएको बताउनु भयो।
गत सालको अपेक्षामा कनिक सुधार भएल छ, लेकिन पूर्णतः रूपसँग किसानके कभी अखनो मलके अभाव छ, अखनो आके टाइम पर नहीं भेटले, तथापि हमरा सबके जे डीलर है उससे मंगा मंगा के टाइम टाइम पर दे।
अहिले जस्तै पानी र यूरिया मलको सहज आपूर्ति भएको खण्ड मध्य प्रदेशको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन विगत वर्षभन्दा बढ्ने अनुमान भइरहेको छ। रासायनिक मलको आपूर्तिका विषयमा मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता,
पहिलाको आर्थिक वर्षहरूको तुलनामा यसपालि हाम्रो आपूर्ति व्यवस्था सहज थियो, त्यो हिसाबले हाम्रो किसानहरूलाई मागको हिसाबले लगभग हामीले यसपालि मल चाहिँ पूरा गर्न सकेका छौँ। 81-82 चाहिँ अब सुरुको लट हो, योभन्दा गत आवको त लगभग सबै वितरण भइसकेको अवस्था छ। यो आर्थिक वर्षमा लगभग हामीले पहिलो लटमा करिब 6,500 मेट्रिक टन युरियाको चाहिँ बाँडफाँड गर्छौँ।
आगामी दिनमा पनि सरकारले यसतर्फ विशेष ध्यान दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा समुद्री आँधी यागीका कारण मृत्यु हुनेको संख्या 60 नागेको छ। उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ। चीन र फिलिपिन्समा 24 भन्दा बढ़ीको मृत्यु हुने गरी आएको आँधी हिजो भियतनाम पुगेको थियो। 149 किलोमिटर प्रति घण्टाको वेगमा आएको यागी आँधीले बस्तीहरूमा क्षति पुर्याउनका साथै भौतिक संरचनाहरू ध्वस्त बनाएको छ। यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधी बेहरीलाई थप ऊर्जा दिँदा हावाको गति बढ़ने र भारी वर्षा हुने क्रम बढ़ेको अर्थ अब्जर्भेटरी अफ सिंगापुरका निर्देशक बेन्जामिन होटनले बताउनुभयो। नाइजेरियाको नाइजर राज्यमा गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोकेको ट्याङ्कर ठोकिँदा कम्तीमा 52 जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन्। इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुइएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो संख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ। सड़कको खराब अवस्था, पुराना सवारी साधन र चालकको लापरवाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको बताइन्छ। अब आर्थिक समाचार।
वस्तु तथा सेवाको खरिदमा विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा तोकिएको मूल्य अभिवृद्धि कर भ्याटको 10% रकम खरिदकर्ताको बैंक खातामा फिर्ता हुने व्यवस्था पुनः कार्यान्वयनमा आएको छ। आन्तरिक राजस्व विभागले पहिलो चरणमा मदिरा पिउने केन्द्र, बार, चमेना गृह, होटल, मोटल, लज, गेस्ट हाउस व्यवसायबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको भ्याटको 10% रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। विभागले गत शुक्रबार यी क्षेत्रका सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको 10% रकम फिर्ता दिने निर्णय गरेको हो। विभागका महानिर्देशक रामप्रसाद आचार्यले होटल, रेस्टुरेन्ट, गेस्ट हाउस जस्ता क्षेत्रमा वास्तविक कारोबारको तुलनामा निकै कम बिल बिजक जारी हुने गरेको र ती क्षेत्रहरूका कारोबार पूर्ण रूपमा करको दायरामा आउन नसक्दा सरकारी राजस्व गुमिरहेको अवस्थामा यस्तो व्यवस्था गरिएको बताउनुभयो। राजस्व प्रणाली सुधारका लागि कार्यान्वयनमा ल्याइएको यो व्यवस्था सरकारको 100 दिनको कार्ययोजनामा समेत रहेको छ। मुख्य गरी वस्तु तथा सेवाको खरिदमा अनिवार्य रूपमा बिल बिजक काट्ने पद्धति बसाल यो व्यवस्था ल्याएको महानिर्देशक आचार्यले बताउनुभयो। चालू आर्थिक वर्ष 2081-82 को बजेटमा उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको 10% रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। बैंकिङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 अर्थ समितिबाट संशोधन सहित पारित भएको छ। समितिको सोमबारको बैठकले उक्त विधेयकमा परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरू संशोधन सहित पारित गरेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। अर्थ समितिको सोमबारको बैठकले चेक अनादर, चेक बाउन्स सम्बन्धी मुद्दामा 10 करोड़ भन्दा माथिको बिगो भएमा 2 वर्षदेखि 4 वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाएको सभापति चालिसेले बताउनुभयो। समितिको आइतबार बसेको बैठकले चेक बाउन्सका मुद्दामा 15 लाखसम्मको बिगो भए 1 महिना कैद, 15 लाखदेखि 50 लाखसम्मको बिगो भए 1 महिनादेखि 3 महिनासम्म कैद, 50 लाखदेखि 1 करोड़सम्म बिगो भएमा 3 महिनादेखि 1 वर्षसम्म कैद र 1 करोड़ भन्दा माथिको बिगो भएमा 2 वर्षसम्म कैद सजाय गर्ने व्यवस्था विधेयकमा राख्ने सहमति जुटेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थ मा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको उल्लेख गर्नुभयो। इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सृजना गर्न समेत सहयोग पुग्ने उद्योग मन्त्री भण्डारीको भनाइ थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताउनु भएको छ। सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटमा अध्यक्ष ढकालले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्धन गर्न सकिने बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
नेपालले आईसीसी विश्वकप लीग टूको दोस्रो श्रृंखलामा पहिलो खेल घरेलु टोली क्यानाडासँग खेल्ने भएको छ। श्रृंखलामा नेपाल, क्यानाडा र ओमान छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर 16 हुनेछ। यसै गरी नेपालले सेप्टेम्बर 18 ओमान, 22 क्यानाडा र 24 ओमानको सामना गर्नेछ। नेपालले पहिलो श्रृंखला कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा खेलेको थियो। उक्त श्रृंखलामा नामी बियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्डसँग समान 1-0 र हारको नतिजा निकालेको थियो। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्ट अवार्ड 2080 खेलाड़ी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ। मंचले सोमबार युवा खेलाड़ी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। आगामी शुक्रबार हुने अवार्डको 21 संस्करणका लागि मंचले दुवै विधामा उत्कृष्ट 5 सार्वजनिक गर्यो। यस वर्ष उत्कृष्ट पुरूष वर्ष खेलाड़ीको मनोनयनमा अनन्त तामाङ, रोहित पौडेल, दिपिन सिंहैरी, मोहम्मद शेख आलम र सुभाष तामाङ परेका छन्। त्यस्तै महिला उत्कृष्ट वर्ष खेलाड़ीको मनोनयनमा एरिका गुरूङ, मेनुकु राजवंशी, रूबिना छेत्री, सावित्रा भण्डारी र सन्तोषी श्रेष्ठ परेका छन्। युवा वर्ष खेलाड़ीको मनोनयनमा अर्जुन कुमाल, हेमन्त पाल, प्रीति राई, सुजन गडाल र सुनिरा थापा परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगिलामा, कुशल श्रेष्ठ, मोन्ट्री देसाई, पार्वती राई र सञ्जय महर्जन परेका छन्। स्पोर्ट अवार्ड, अन्य विधा पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ 28 प्रज्ञा भवनमा हुने बताइएको छ। भियोला नामुद्दको निर्णायक गोलसँगै वालिङ नगरपालिकाले इन्फा महिला लीगमा लगातार 2 जित हासिल गरेको छ। साध्य बाटो स्थित इन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई 1-0 गोलले पराजित गरेको हो। जितसँगै वालिङले 2 खेलबाट 6 जोडेको छ। संकटा भने अङ्कविहीन छ।
अब मौसम। आगामी 24 देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.4 न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.6 न्यूनतम 20.5 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 32 न्यूनतम 21.6 वर्षा 0.3 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 34.2 न्यूनतम 22.8 डिग्री सेल्सियस वर्षा 0.5 मिलीमिटर र दिपायलको अधिकतम 35.2 न्यूनतम 23.5 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँको नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, ऐतिहासिक राजनैतिक उपलब्धि हासिल गरेर पनि जनअपेक्षा अनुरूप काम गर्न नसकिएको विषयलाई दलहरूले गम्भीर रूपमा लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़, नेपाल विश्वविद्यालय विधेयक 2081 प्रतिनिधि सभाबाट पारित र भियतनामको समुद्री आँधी यागीका कारण मर्नेको संख्या 60 नाग्यो। यसका साथै रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।